नमस्कार। नेपालको जग्गा प्रशासन र लिखित रजिस्ट्रेशनको 100 वर्ष पुगेको अवसरमा तयार पारिएको विशेष संवादमा हाम्रा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत छ। साथमा छौं प्राविधिक मित्र काशीराम आचार्य र म मुकुन्द भण्डारी। आदरणीय श्रोता, आज नेपालमा जग्गा प्रशासन र लिखित रजिस्ट्रेशन प्रारम्भ भएको 100 वर्ष पूरा भएको छ। विक्रम सम्वत 1979 साल वैशाख 1 गतेदेखि नेपालमा माल अड्डा मार्फत जग्गाको लिखित रजिस्ट्रेशन कार्य प्रारम्भ भएको थियो। नेपालको पुरानो अड्डाको रूपमा परिचित माल अड्डाले आफ्नो 100 वर्षको अवधिमा धेरै उतार चढ़ाव पार गर्दै आधुनिक अड्डाको रूपमा स्थापित हुँदै गएको छ। विगतमा ढड्डाबाट आफ्ना कामकाज गर्ने यो अड्डा अहिले डिजिटल प्रविधि मार्फत कार्य गर्न सफल भएको छ। आजको कार्यक्रममा हामी नेपालको जग्गा प्रशासनको इतिहास, यसले सम्पत्तिलाई व्यवस्थित गर्न पुर्याएको योगदान तथा जग्गा प्रशासन तथा लिखित रजिस्ट्रेशनको विकासक्रम सम्बन्धी विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौ। यस विषयमा कुराकानी गर्न अहिले हामीसँग हुनुहुन्छ भूमि व्यवस्थापन तथा अभिलेख विभागका पूर्व निर्देशक तथा भूमिविज्ञ समर बहादुर सिंह। सिंहजी, स्वागत छ कार्यक्रममा।
नमस्कार।
आज नेपालमा लिखित तथा जग्गा रजिस्ट्रेशनको 100 वर्ष पूरा भएको छ। 100 वर्ष अगाडिबाट नेपालमा एउटा पुरानो अड्डा माल अड्डा मार्फत जग्गालाई व्यवस्थित गर्ने कार्यको प्रारम्भ भएको थियो। यो दिनलाई कसरी सम्झिनुहुन्छ यहाँ?
यो दिनलाई चाहिँ सबभन्दा ठूलो कुरा त आज यो सबैको चासोको विषय, सबैको चासो रहेको चाहिँ यो क्षेत्रको आज चाहिँ लिखित रजिस्ट्रेसन गर्ने काम चाहिँ हाम्रो जग्गा जमिनको जुन अचल सम्पत्ति हो त्यो सम्पत्ति लिखित रजिस्ट्रेसन गर्ने र सरकारी अड्डाको रूपमा चाहिँ माल अड्डाले चाहिँ जुन काम गर्यो 1979 साल वैशाख 1 गतिदेखि सुरुवात गर्यो त्यो 100 वर्ष पूरा भएको यो वर्ष उपलक्ष्यमा चाहिँ ज्यादै खुसी यो क्षेत्रमा चाहिँ काम गरेको र यो लामो समयसम्म 26-27 वर्ष यही ठाउँमा काम गरेको र यसैसम्म सरकार अहिले यसैसम्म अध्ययन अनुसन्धान समेत गरेको हुनाले चाहिँ आज 100 वर्ष पुगेकोमा मलाई अत्यन्तै खुसी लागेको छ र सम्पूर्ण चाहिँ हाम्रा चाहिँ यो प्रति चाहिँ आस्था राख्ने र यो सँगसँगै अब सबैलाई चाहिँ मैले चाहिँ शुभकामना दिन पनि चाहन्छु र यो एक किसिमले भन्यो भने यो 100 वर्षमा चाहिँ धेरै उतार चढाव त्यस्तो चाहिँ खासै पनि देखिएको छैन र हामीले जुन जनतालाई जुन विश्वास जितेका छौँ भूमि सम्बन्धी चाहिँ अभिलेखहरू राखेर भूमि सम्बन्धी चाहिँ जुन सम्पत्तिको हस्तान्तरण सम्बन्धी काम गरेर त्यो गरेको चाहिँ आज 100 वर्षमा चाहिँ धेरै कुराहरू चाहिँ हामीले बीचमा सुधार पनि गर्यौँ र अहिले पछिल्लो समयमा जुन हामी डिजिटल प्रणालीमा गर्छौँ र यसलाई पनि हामीले अझै जनमैत्री अझ लोकप्रिय चाहिँ गराउने प्रयत्न पनि गरिराखेका छौँ र यसरी चाहिँ हामीले आज 100 वर्ष पूरा गर्यौँ।
हजुर, 100 वर्ष पूरा भएको छ नेपालमा लिखित तथा रजिस्ट्रेशन प्रारम्भ भएको, होइन? त्यसको विकासक्रमको बारेमा अब कुराकानी गरौँला। त्योभन्दा अगाडि जुन प्रारम्भ भयो नि यो प्रचलन, लिखित रजिस्ट्रेशन गर्ने जुन प्रचलन प्रारम्भ भयो नि, त्योभन्दा अगाडि नेपालमा जग्गालाई अथवा भूमि सम्बन्धी के कस्ता कानूनहरू थिए, केही थियो कि थिएन त्यस्तो व्यवस्था?
ठिक हो। अब जग्गाको चाहिँ जस्तो 1979 साल वैशाख 1 गतेदेखि चाहिँ जग्गा चाहिँ हामीले लिखित रजिस्ट्रेसन गर्न सुरुवात गरियो भनियो। त्योभन्दा पहिले के गरिन्थ्यो त भन्दाखेरि खासै जग्गा चाहिँ अविनाशी अचल सम्पत्ति हो र त्यस्तो सम्पत्ति चाहिँ पहिला के गरिन्थ्यो भने राजाको पन्जा छाप, जस्तो 1903 साल राजेन्द्र बहादुर शाहले चाहिँ पहिला जग्गा दिँदाखेरि एकजना जस्तो हाम्रो त्यो अहिले पनि पन्जा छाप भनिन्थ्यो, हाम्रो अभिलेखहरूमा त्यो सुरक्षित छ र मैले आवश्यक पऱ्यो भने उपलब्ध गराउन पनि सक्छु र त्यस्तो पन्जा छाप लगाएर जनतालाई चाहिँ कसलाई चाहिँ जग्गा दिने उपलब्ध गरिन्थ्यो। त्यसपछि लालमोर सनदहरू जारी गरिन्थ्यो, त्यसरी जग्गा दिन्थ्यो र 1979 साल भन्दा पहिले चाहिँ यो जग्गालाई चाहिँ सुरक्षित र व्यवस्थित रूपमा राख्न पर्यो भनेर 1953 सालमा चाहिँ माल अड्डा स्थापना भयो। 1978 साल भदौ 24 गते पोता रजिस्ट्रेसन अड्डा स्थापना भयो र यो दुईटा अड्डा चाहिँ फरक फरक ढङ्गबाट किन स्थापना भए भन्दाखेरि खास गरेर जग्गाहरूको मूल रूप चाहिँ दुईटा हो, एउटा रैगर हो एउटा बिर्ता हो। त्यसमध्ये रैगर लगतहरू चाहिँ माल अड्डाले हेर्थ्यो, बिर्ता चाहिँ पोता रक्सिन अड्डाले हेर्थ्यो र यी जग्गाहरू चाहिँ बिस्तारै सरकारी अड्डामा एउटा सिद्धान्त पनि छ, जस्तो विश्वमा चलेको सिद्धान्त के हो भने जग्गा रजिस्ट्रेसन जग्गा चाहिँ दर्ता गर्दाखेरि सरकारी अभिलेखमा दर्ता गर्दा तीनटा पद्धतिबाट गरिन्छ, जस्तो एउटा चाहिँ बुक किपिङ पद्धति भन्छ, त्यसले चाहिँ सरकारी जग्गाहरूलाई व्यक्तिगत जग्गालाई चाहिँ सरकारी लगतमा दर्ता नगरेसम्म त्यो जसले पनि दर्ता गर्न सक्ने त्यो एउटा सिस्टम छ। अर्को स्वीकृतिको सिद्धान्त भन्छ, स्वीकृतिको सिद्धान्त भन्नाले जसले जग्गा दिने हो जसले हस्तान्तरण गर्ने त्यसले चाहिँ लेखात्मक र रेखात्मक सही गर्नुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता पनि हो। यो विश्वमा यही एङ्ग्लो इन्डियन पद्धतिमा यो छ सबै पद्धतिमा त्यो भएर उनीहरूले त्यही त्यो बेलाको पद्धतिलाई अहिले हामीले पनि कुनै पनि लिखतहरू पारित गर्दाखेरि ल्याप्चे सहिछाप र रेखात्मक सहिछाप गर्छौँ। र तेस्रो सिद्धान्त भनेको सार्वजनिक गर्ने सिद्धान्त भन्यो। सार्वजनिक गर्ने सिद्धान्त भनेको मेरो जग्गा कहाँ कति छ त्यो सरकारहरूलेमा के दर्ता भयो अथवा मेरो किता नम्बर कति दर्ता हो क्षेत्रफल मैले कति पाउनु पर्ने हो चौहदी के हुन् भन्ने कुरा चाहिँ जुन दर्ता सिस्टम छ त्यो पनि हामी दर्ता गर्छौँ। र विश्वमा कुनै पनि देशले जग्गाको चाहिँ पहिलो कुरा त रजिस्ट्रेसन गर्दाखेरि जग्गा सरकारी अभिलेखमा दर्ता गर्ने पद्धतिलाई हामी जग्गा रजिस्ट्रेसन भन्छौँ। एक किसिमले रजिस्ट्रेसनबाट दुईटा मोडल बुझ्नुपर्छ। एउटा मोडल चाहिँ व्यक्तिले उपयोग गरेको जग्गा सरकारी अभिलेखमा दर्ता गर्ने कार्यालय हामी चाहिँ जग्गाको दर्ता रजिस्ट्रेसन भन्छौँ। त्यो चाहिँ अन्तर्राष्ट्रिय मान्यता विश्वमा चाहिँ सम्पत्ति सम्बन्धी चाहिँ व्याख्या र कानुनी परिभाषाभित्र पर्ने शब्द हो त्यो। अर्को चाहिँ जग्गा हाम्रो प्रचलनमा चाहिँ जग्गा रजिस्ट्रेसन भनेको फेरि कसैसँग चाहिँ अचल सम्पत्ति चाहिँ कुनै व्यक्तिलाई हक सञ्चालन गर्यो विभिन्न माध्यमबाट विभिन्न लिखतहरू माध्यमबाट अंशमण्डा हुनसक्छ राजीनामा हुनसक्छ हालैदेखिको बक्सपत्र आउनसक्छ सट्टापट्ट जुनसुकै लिखतबाट पनि हस्तार गर्दाखेरि हामी रजिस्ट्रेसन गर्ने पद्धति त्यसरी त्यो ती सिस्टम आइसकेपछि विश्वमा तिनवटा पद्धति छ फेरि चाहिँ त्यसमा चाहिँ हस्तान्तरणको पद्धति एउटा चाहिँ घरसारको व्यवहार भनिन्थ्यो जसलाई प्राइभेट कन्भेन्सिङ भनिन्थ्यो। दोस्रो चाहिँ रजिस्ट्रेसन अफ द डिड्स भनिन्थ्यो लिखित दर्ता पद्धति भनिन्थ्यो। तेस्रो पद्धति भनेको टाइटल रजिस्ट्रेसन भन्ने हुन्थ्यो हक इच्छा दर्ता पद्धति। र धेरै मुलुकहरूले यी तिनटै पद्धति चाहिँ अवलम्बन गर्दा गर्दै हामी चाहिँ अहिले घरसारको व्यवहार पछाडि चाहिँ दोस्रो पद्धतिमा हामी अहिले छौँ लिखित दर्ता पद्धतिमा छौँ। र यो खास गरेर लिखित दर्ता पद्धति अन्तर्गत नै हामीले 1979 साल वैशाख 1 गतेबाट हामीले लिखित दर्ता गर्न सुरुवात गरेको
हजुर। जस्तै 1979 साल वैशाख 1 गतेबाट हामीले लिखित दर्ता गर्न सुरु गर्यौँ नि त्यति बेला के काम गरिन्थ्यो कामबाट सुरु भयो
1979 साल वैशाख 1 गते चाहिँ लिखित दर्ता गर्दा पहिलो कुरा त अहिले मैले निवेदन गरेँ व्यक्तिले कति जग्गा कमाएको छ भनेर त्यो जग्गा व्यक्तिको कुन जग्गामा चाहिँ भोग छ कुन जग्गा व्यक्तिले कमाएको छ त्यो बेलामा चाहिँ जग्गा कमाउनेलाई चाहिँ के भनिन्थ्यो भन्दा अहिले जस्तो नभनेर त्यो बेलामा चाहिँ किसान भनिन्थ्यो मोही भनिन्थ्यो दुनियाँ भनिन्थ्यो रैती भनिन्थ्यो त्यो जग्गा किसान र जग्गा चाहिँ एउटा लगतमा चाहिँ सरकारी लगतमा जस्तो तालुकदार लगतमा पहाड़को हकमा जिम्मल मुखिया तराईको हकमा चाहिँ पटवारी वा चौधरीले चाहिँ ती जग्गाको लगत राख्थे त्यो लगत राखेपछि त्यो सरकारी लगतमा जग्गा कमाइन्थ्यो र त्यो जग्गा कमाइसकेपछि भोलि बिहान त्यो जग्गाको चाहिँ तिरो भरो चाहिँ सबै तिनीहरूले गर्थे र तिरो भरो त्यो गरिसकेपछि तिनी मार्फत चाहिँ त्यतिखेरका चाहिँ माल अड्डाहरूले चाहिँ असुल गर्थे र त्यो जग्गा चाहिँ 1979 साल वैशाख 1 गते चाहिँ अब यसरी व्यक्तिले राखेको विवरणबाट व्यक्तिले राखेको लगतबाट धेरै जालसाजीहरू हुन थाल्यो अथवा चाहिँ व्यवहारहरूमा चाहिँ कृति उराउ हुन थाल्यो भनिसकेपछि अब सरकारले चाहिँ सरकारी अड्डाबाट नै यो चाहिँ काम सुरु गर्नुपर्छ भनेर 1979 साल वैशाख 1 गतेबाट सुरुवात गर्यो र यसलाई 3 खण्डमा चाहिँ यसले सम्पन्न गरेको छ र त्योभन्दा पहिला चाहिँ केही ठाउँहरूमा माल अड्डाको स्थापना नभएका अड्डाहरूमा चाहिँ हाम्रा अदालतहरूबाट लिखित रजिस्ट्रेसन गर्ने काम पनि हुन्थ्यो र
माल पोत कार्यालय नहुँदाखेरि त्योभन्दा अगाडि अदालत मार्फत
हो अहिले चाहिँ हामीले सुरुमा माल को जुन लिखित रजिस्ट्रेसन गर्ने अड्डाको नाम पनि समयअनुसार फरक फरक छ। सुरुमा 1953 सालमा चाहिँ माल अड्डा भन्ने स्थापना भयो त्यसपछि पोता रजिस्ट्रेसन अड्डा भयो पछि पोता रजिस्ट्रेसन दुईटा गाभेर पहिलो माल र दोस्रो माल भन्ने गराइयो र पछि चाहिँ 2000 प्रजातन्त्र स्थापना भइसकेपछि फेरि चाहिँ ती अड्डाका नामहरू पनि फरक फरक हुँदा कहिले भूमि प्रशासन गयो कहिले चाहिँ कोष तहसिल कार्यालय भयो त्यसपछि फेरि दुईटै मर्ज भएर माल कार्यालय भयो त्यसपछि मालपोत ऐन लागू भइसके पछाडि तिनी चाहिँ कर्मशः मालपोत ऐन लागू हुँदै गइसकेपछि तिनी मालपोत कार्यालयमा परिणत भए अहिले पछिल्लो समयमा हामी चाहिँ मालपोत कार्यालय मार्फत गर्छौँ र माल कार्यालय र मालपोत कार्यालयमा थोरै भिन्नता के हो भने साबिक लगतको चाहिँ जुन जग्गा प्रशासन हुन्छ जुन लिखित दर्ता हुन्छ त्यो चाहिँ माल कार्यालयबाट गरिन्थ्यो माल अड्डाबाट गरिन्थ्यो अहिले चाहिँ हामी जुन जग्गाको नाप जाँच नक्सामा आधारित भइसके गर्छौँ त्यो चाहिँ हामी चाहिँ मालपोत कार्यालयबाट गर्छौँ र फरक यसबाट चाहिँ संगठन संरचना पनि थोरै भिन्नता आउनु परेको कारण त्यो पनि हो र अब 1979 सालमा लिखित पारित प्रारम्भ भइसके पछाडि हामीले चाहिँ 3 चरणमा लागू गरेका छौँ खास गरेर 1979 सालमा पहिलो चरणमा काठमाडौँ उपत्यका पूर्वको धनकुटा पल्लो किराँत लगायत चाहिँ तराईका मधेसहरूको इरामा हामीले चाहिँ 1979 साल वैशाख 1 गते नै लिखित पारित गर्ने चाहिँ सुरु गरियो त्यसपछि दोस्रो चरणमा 1985 सालमा खास गरेर चाहिँ 1985 सालमा चाहिँ माझ किराँत गुल गुल्मी, स्याङ्जा, त्यसपछि चाहिँ तनहु, बन्दीपुर, तनहु भनिन्थ्यो त्यो बेला, बन्दीपुर भनिन्थ्यो, बन्दीपुरहरूमा चाहिँ हामीले दोस्रो चरणमा गऱ्यौँ। तेस्रो चरणमा चाहिँ 1990 चाहिँ हामीले के गर्यो भन्दा हुम्ला, जुम्ला, दार्चुला, इरा एक यी लगायत जिल्लाहरूमा चाहिँ 1990 चाहिँ हामीले लिखत पारित गर्न सुरु गरियो। र त्योभन्दा अगाडि जस्तो चाहिँ यिनी इलाकाहरूमा चाहिँ जहाँ जहाँ चाहिँ त्यो केही छुटेका थिए त्योभन्दा अगाडि चाहिँ ठ्याक्का हामीले चाहिँ अदालतबाट यो लिखत पारित गर्ने प्रक्रिया सुरु गरेको थियौँ। त्यही भएको हुनाले हाम्रो मालपोत कार्यालयलाई चाहिँ अहिले पनि अर्थ न्याय निकाय भनिन्छ र यो सबै कुराहरू चाहिँ यो अदालतको प्रक्रियाबाट सुरु भएको हुनाले यो अर्थ न्याय निकाय हो र यसले जे जति कामहरू गर्छ अदालती प्रक्रियाहरू चाहिँ पुर्याउने र अदालतलाई भइसकेका केही अधिकारहरू चाहिँ अहिलेको मालपोत कार्यालय, साबीको माल अड्डालाई, साबीका माल कार्यालयलाई पनि हामीले चाहिँ त्यो हुँदै आएको कारण पनि त्यो एउटा हो।
हजुर, जस्तै 100 वर्ष अगाडिदेखि लिखत रजिस्ट्रेसन प्रारम्भ भयो माल अड्डामा, होइन, अहिले हामी चाहिँ भूमि व्यवस्थापन तथा अभिलेख विभाग भन्छौँ, त्यो अन्तर्गत रहेर ती कार्यालयहरूले काम गरिरहेछन्, होइन। जति बेला 100 वर्ष अगाडि हामीले यो कार्य प्रारम्भ गर्यौँ नि, त्यति बेला अहिलेको यस्तो नक्सा दिने, पूर्जा दिने प्रचलन थियो कि थिएन, के थियो चलन?
थिएन, यसो थियो। अब खास गरेर नक्सा त अब नापी चाहिँ विभिन्न कालखण्डमा भएको देखिन्छ, जस्तो 1904, 1905, 1910, 1911, 1968 जग्गाको एकहरू चाहिँ एक किसिमले चाहिँ नक्सा लिने चाहिँ, कहिले चाहिँ अब जस्तो सैनिकबाट लिने, नेपाली सेनाहरूबाट पनि नक्सा लिने, अरू एउटा चाहिँ सर्टेन टोलीबाट लिने गर्थ्यो। तर खास गरेर नक्सा चाहिँ जग्गा नाप्जा चाहिँ 2019 आइसकेपछि व्यवस्थित रूपमा नक्सामा आधारित भएर चाहिँ हामीले श्रेष्ठा पूर्जा तयार गर्न थाल्यो। र हाम्रो एउटा पद्धति कस्तो छ भन्नुहुन्छ भने, त्योभन्दा पहिले चाहिँ जग्गाहरू चाहिँ खास गरेर लगत चाहिँ तालुकदार व्यवस्था कायम थियो। तालुकदार व्यवस्था मैले अलिकति पनि निवेदन गरेँ, पहाडको मा चाहिँ खेततर्फ चाहिँ जिम्माल पाहाको तर्फ चाहिँ मुखियाहरूले चाहिँ त्यसको लगत राख्नुहुन्थ्यो, घरदुरी हिसाबले शेरमा लिनुहुन्थ्यो, घरदुरी हिसाबले चाहिँ मौजा मौजा तप्का भन्ने जग्गा थियो, जग्गाका विभिन्न एउटा चाहिँ ल्यान्ड टेनर सिस्टम थियो। ल्यान्ड टेनर सिस्टम भनेर जग्गालाई चाहिँ त्यो बेलामा चाहिँ कुनै व्यक्तिले राज्यको सेवा गर्यो अथवा कर्मचारी होस् वा सेना होस् वा नेपाल प्रहरी होस् ती सबैलाई चाहिँ तलबको सट्टा चाहिँ जग्गा दिन्थ्यो र त्यही भएर एउटा ल्यान्ड टेनर सिस्टम चाहिँ बस्यो। जस्तो अब चाहिँ त्यो बेलामा चाहिँ किपर जग्गाको प्रथा व्यवस्था, वृद्ध जग्गाको प्रथा थियो, रकम जग्गाको प्रथा व्यवस्था थियो, खाइकरो जग्गा व्यवस्था भन्ने थियो, महाजनी प्रथा भन्ने थियो, त्यसपछि जागिर भन्ने जग्गाको व्यवस्था थियो। त्यो जग्गा चाहिँ एउटा त्यसलाई चाहिँ हामीले प्रथाको रूपमा लिन्थ्यो र जग्गाको यति लामो इतिहास पनि छ कि अब भूदान भन्ने चाहिँ जुन हामीले वैदिक कालका कुराहरू गर्छौँ, लिच्छवी कालका कुराहरू गर्छौँ, मल्ल कालका कुराहरू गर्छौँ, जस्तो जयसिद्धि मल्लले चाहिँ एउटा चाहिँ जग्गाको ठुलो चाहिँ सुरुवात गरे, उनले चाहिँ अब 26 औँला बराबरको चाहिँ एउटा चाहिँ टिङ्गा हुन्छ भनेर चाहिँ एउटा टिङ्गाको आधारमा जग्गा नामजात गर्ने बिहारे। पछि चाहिँ रामशाहको पालामा चाहिँ अलिकति जग्गाको हलेपाटे कोदालीको कुराहरू रामशाहले सुरु गर्नुभयो। त्यसपछि चन्द्र शमशेर विदेशमा गएर आए, त्यसपछि 1979 चाहिँ जुन बेलामा चाहिँ युद्ध शमशेर राणा प्रधानमन्त्री थियो उहाँको पालामा चाहिँ जग्गाको चाहिँ व्यवस्थित रूपमा चाहिँ लिखित रजिस्ट्रेसन कामको सुरु भयो। मैले चाहिँ छोटोमा के निवेदन गर्न खोजेको भने, लिखित रजिस्ट्रेसन गर्नुभन्दा पहिले चाहिँ जग्गालाई चाहिँ विभिन्न कालखण्डमा व्यवस्थित गर्न सुरु गरियो। जग्गालाई सरकारी लगतमा दर्ता गर्न थालियो, त्यो जग्गा चाहिँ कहिले भोग गरेको भन्न थालियो, बिस्तारै बिस्तारै ती तालुकदार व्यवस्था उन्मूलन भयो, प्रजातन्त्र आइसकेपछि कानुनहरू व्यवस्थित रूपमा चाहिँ कानुन आए, ती कानुनहरूले चाहिँ जग्गालाई चाहिँ स्वतन्त्र रूपले कहिले कति राख्नु पर्यो, 2021 भूमि सम्बन्धी ऐन आयो, यसले धेरै प्रक्रिया जग्गामा चाहिँ एकदम लामो इतिहास भएर पनि व्यवस्थित ढङ्गबाट तपाईँ हामीले चाहिँ राम्रोसँग बुझेकै कुरा हो, जग्गाको जति लामो इतिहास अरू कुनै विधाको छैन, तर जग्गामा त्यस्तो उत्तर पुत्र खासै भएको देखिन्न, किनभने हरेक कुराहरूमा चाहिँ एकदम क्रमशः सुधार हुँदै सुधार हुँदै आएको र एउटा अहिले चाहिँ जनताले चाहिँ जग्गा भनेपछि अलिक झमेलोको रूपमा किन बुझ्छन् भने, एउटा त यसमा प्रक्रियागत कुराहरू धेरै छ र कतिपय कुराहरू यो प्रथाजन्य कस्टमरी कानुन अन्तर्गत चाहिँ सञ्चालित एउटा विधा भएको हुनाले कति पूर्व कानुन भन्दा पनि हामीले रीतिरिवाज अनुसार काम गर्न पर्ने हुन्छ। जस्तो तपाईँको रजिस्ट्रेसनको एक नम्बरले के हुन्छ भने, कुनै पनि लिखतहरू पारित गर्न नपर्ने लिखत पनि पारित गरिदिनुपर्छ भनेछ। त्यसो भएको हुनाले चाहिँ त्यो कुनै पनि लिखतहरू पारित गर्नुपर्छ भनेपछि त्यो भनेको सिद्धान्त के हो भने, कस्टमरी कानुन हिजो प्रचलनमा के थियो त त्यो प्रचलन पनि हामीले फलो गर्नुपर्छ, जुन हामीलाई अहिले चाहिँ निर्मित कानुनहरूले चाहिँ गाइड गर्दैन, त्यस्ता कार्यहरू पनि जग्गामा गर्नपर्ने भएको हुनाले कतिपय माल अड्डा अनुसार माल समय प्रति अनुसार फरक फरक हुने गरेको पनि कारण त्यही हो। जस्तै अब तपाईँ बुटोलतिर जानुभयो भने हलेपाटे कोदाले पाउनुहुन्छ, अब नेपालगञ्जतिर जानुभयो डिही मिडी र बेलगदी जग्गा पाउनुहुन्छ, अब अलि त उता कतै जानुभयो भने बाहाल बिटेर जग्गा पाइन्छ, अब काठमाडौँको हकमा हेर्नुभयो भने भक्तपुरमा जानु भने खण्ड जग्गा पाइन्छ। यो जग्गाको विभिन्न प्रकृति फरक फरक छ र जग्गाको चाहिँ साबिका ती व्यवस्थाहरूलाई चाहिँ अब बिस्तारै बिस्तारै हामी चाहिँ रहेको परिणत गर्छौँ, कतिपय ठाउँमा गुठी जग्गा कुराहरू छ, गुटीका विभिन्न प्रकारको छ, ती सबै जग्गाहरूको लिखित पारित गर्दाखेरि पनि एउटा हामीले चाहिँ निश्चित फर्मेटमा ल्याएर त्यो सबै जग्गाहरूलाई चाहिँ समेट्ने गरी चाहिँ लिखितको डिजाइन छ र त्यो डिजाइन अनुसार चाहिँ हामीले गरियो र पछिल्लो समयमा आएर हामीले लिखितमा अलिकता चाहिँ थोरै परिवर्तन पनि गरेका छौँ। यो जुन डिजिटाइजेसन जाने जुन सिस्टम आयो त्यसमा चाहिँ त्यसलाई चाहिँ अनुकूल हुने खालको हामीले फारम खास गरेर 2075 साल पुस 15 गते हाम्रो भूमिसर तथा भूमि व्यवस्थापन तथा अभिलेख विभागले सुधार गर्नको लागि भनेर हाम्रा साबिकका चाहिँ ठूला ठूला लिखतहरू जुन चाहिँ फोल्ड गरेर मात्रै हामीले फाइलिङ गर्न सकिन्थ्यो ती लिखतहरूलाई हामीले चाहिँ ए4 साइजमा ल्याउन खोज्दाखेरि केही चाहिँ कानुन व्यवसायहरूले त्यसमा चाहिँ च्यालेन्ज गर्नुभयो। सर्वोच्च अदालतको 2075 साल पुस 15 गते फैसला गर्यो र हाम्रो विभागले जे प्लानिङ गरेको थियो त्यसलाई सदर गरिदियो। त्यसपछि हामीलाई चाहिँ अनलाइनमा जानलाई पनि हामीलाई सहिलो भयो। त्यो एउटा चाहिँ यस लिखित पारित प्रक्रिया र यस सम्बन्धी भएका व्यवस्थाको एउटा ठूलो फड्को पनि मान्न सकिन्छ।
हजुर सही फड्को मार्यो भनिरहँदाखेरि चाहिँ हिजो मैले अघि पनि भने ढड्डाबाट सुरु भएको लिखित रजिस्ट्रेसन अहिले डिजिटल युगमा प्रयोग भएको छ, तर सोचे अनुसार यसले आफ्नो फड्को मार्न सक्यो छ कि छैन यो कार्यालयले?
हो, एकदम राम्रो क्वेसन सोध्नुभयो। किनभने अब जनताको सबैको चासो, जस्तो हामी कहाँ चाहिँ अहिले पनि करिब 1.5 करोड भन्दा बढी किता छ, त्यो प्रत्येक कितालाई चाहिँ हामीले दिनहुँदिन व्यवस्थापन गर्नुपर्ने छ। व्यवस्थापन चाहिँ मालपोतले मात्रै गरेर भएन, यो नाप नक्सामा मिल्न पर्यो, नाप नक्सामा चाहिँ भएको जग्गा फिल्डमा हुनु पर्यो, त्यो सबै कुराको एकसाथ चाहिँ मिलन गर्नु। अहिले पनि दिनहुँ चाहिँ लगभग मलाई लाग्छ ठुलो संख्यामा चाहिँ झन्डै 50,000 भन्दा बढीको संख्यामा चाहिँ दैनिक लिखितहरू पारित हुन्छ। तर पारित हुँदाखेरि वर्ष दिनमा एक दुई वर्षमा कुनै कुनै केसहरू जुन हाम्रो सञ्चार माध्यमहरूमा चाहिँ आउँछन्, कहिले कृति भयो फलाना ठाउँमा कृति भयो भनेर। अब जस्तो अघिल्लोचोटि एक दुई ठाउँ त्यस्तो सुनियो जुन मालपोत संलग्नै नभएका कुराहरू पनि त्यहाँ आउँथे, र त्यसरी चाहिँ आउँदाखेरि पनि हामीले चाहिँ कति व्यवस्थित गरेको रहेछौँ भने दिनहुँ 50,000 भन्दा बढी संख्यामा लिखित पारित हुँदाखेरि पनि अब हामीले चाहिँ अहिलेसम्म वर्षको एउटा लिखित मात्रै भेटिनु भनेको त्यो पर्सेन्टेजको हिसाबले ज्यादै नै हुनु। त्यही भएर हामीले चाहिँ फड्को मारेको भन्दा पनि यसलाई यति झन्झटिलो प्रक्रियागत हाम्रो चाहिँ खास गरेर लिखित सम्बन्धी प्रक्रियामा मालपोत सम्बन्धी प्रक्रियामा अलिकति समस्या के हो भने हामी प्रक्रियालाई बढी फलो गर्छौँ, र प्रक्रियालाई फलो किन गर्छौँ भन्दा धेरै कुराहरू हामी मैले सुरुमा अघि भने हामी टाइटल सिस्टममा छैनौँ। तपाईँ इन्डियामा जानुभयो भने अथवा अरू अरू मुलुकमा जानुभयो भने त्यही नेदरल्यान्ड जानुभयो भने अथवा त्यही ब्याङ्ककमा थाइल्यान्डमा मलेसियामा जानुभयो भने उहाँहरू चाहिँ टाइटल सिस्टममा जानुभयो। हामी टाइटल सिस्टममा नभएको हामी डिट सिस्टममा छौँ। डिट सिस्टममा भएको भनेको डिट सिस्टममा के भने पहिला हामीले चाहिँ 2034 साल पुस 27 गते भन्दा पहिले हामीले चाहिँ रु 100 भन्दाको मुनिको लिखतलाई पारित गर्न पर्थेन। त्यस्तो लिखतलाई चाहिँ पछिसम्म पनि घरसारको विवरण दाखा गर्ने व्यवस्था छ। र हामी डिट सिस्टममा भइसके पछाडि डिट सिस्टमको अर्थ के हो भन्दा कार्यालयलाई कार्यालयमा भएको रेकर्ड हेरेर कार्यालय रोबर राखेर रा, लिने दिनेले हस्ताक्षर गर्ने पद्धति हामी चाहिँ यो डिट सिस्टमभित्र पर्छ। र त्यस्तो पद्धति दर्ता गरेको त्यस्तो लिखित चाहिँ कार्यालयले जिम्मेवारी लिन्छ, तर त्यो सम्पूर्ण जग्गाको हकिस्सा चाहिँ सम्पूर्ण जग्गाको चाहिँ जिम्मेवारी चाहिँ यो सिस्टमले लिँदैन। र त्यो भएर हामी टाइटलमा नगएको हुनाले केही सुधार गर्न बाँकी छ, र यो एउटा चाहिँ अझै पनि जस्तो भनौँ हामी टाइटलमा किन जान सकेनौँ भन्ने कुरा चुनौतीपूर्ण कुरा छ। यो चाहिँ हाम्रो सरकार राज्यले चाहिँ धेरै कुराहरू विश्लेषण गर्नुपर्छ, हाम्रो जग्गा नापजाँचका पद्धतिहरूमा कति कति सुधार गर्नुपर्छ, त्यस हुनाले चाहिँ यसमा जान सकिएन। तर पनि हामी यो डिट सिस्टमभित्र पनि धेरै कुराहरू, जस्तो अब अहिले हामी डिजिटल सिस्टम गरिसके पछाडि यसले धेरै कुराहरू सुधार गरेको छ। सबैको एक किसिमले पनि पुँजीगत लाभ गर्छ, कलेक्सन गर्नदेखि ल्याएर जग्गाको हदबन्दी गर्नेदेखि ल्याएर रोका हेर्नेदेखि ल्याएर जग्गाको विवरण हेर्नेदेखि ल्याएर अनुसन्धानको काममा हेर्नेदेखि ल्याएर जग्गाको सम्पत्तिको चाहिँ विवरण देख्ने सबै कुराहरूमा यो चाहिँ सहिलो भएको छ। र हामीलाई यसको लागि चाहिँ हामीले पाम र भू सेवा केन्द्र भन्ने चाहिँ लागू गरेका छौँ। यो सिस्टमले गर्दाखेरि अलिकता पहिले भन्दा बीचमा चाहिँ लेखात्मक तथा चाहिँ केही नियतवश भने त्रुटिहरू पनि यसले चाहिँ समाधान गरेको छ।
हजुर, जस्तै यहाँले भन्नु विदेशका कुरा पनि निकाल्नु भयो नि।
हजुर,
विदेशमा यसरी जसरी हामी लिखित राख्छौँ रजिस्ट्रेसन गर्छौँ त्यो प्रणाली छ कि छैन, अथवा नेपाल र अन्य देशको केही तुलनात्मक हिसाबले केही अध्ययन गर्नुभएको
छ? यसो छ, हो, अब कस्तो छ भने हजुर यसको के छ भने हाम्रो मालपोत कार्यालयमा भएका लिखतहरू कहिले पनि मासु नपाउने खालका लिखित पद्धति हुन्, र विश्वमा डिजिटल सिस्टममा धेरै मुलुकहरू गइराखे र उनीहरूको टाइटल सिस्टम भएको हुनाले अलिकति चाहिँ उहाँहरूको हाम्रोभन्दा अलिक थोरै भरपर्दो पनि छ। र अर्को कुरा यहाँले ठ्याक्कै सोधे जस्तै क्वेसन भनियो भने अभिलेख राख्ने सिस्टम विश्वमा जहाँ पनि छ, र जग्गाको अभिलेख चाहिँ अब अहिले पनि हामीले दोहोरो अभिलेख चाहिँ राखे पनि राखेका छौँ र अरूले पनि त्यसरी राख्ने गरेका छन्। र विश्वमा हेर्दाखेरि जग्गा यहाँको अभिलेख चाहिँ कुनै न कुनैमा राख्ने र हामीले चाहिँ जुन अहिले डिजिटल सिस्टममा राखेका छौँ यो सिस्टम पनि हामीले आफैले चाहिँ जेनेरेट गरेको भन्दा पनि अहिले विकसित मुलुकहरूबाट के कसरी गरेको छन् भन्ने हिसाबले पनि हामीले यसमा चाहिँ हामीले सुरुवात गरेको। त्यही हुनाले यो चाहिँ डिजिटल कपी पनि हामीले राखेको छौँ र यसलाई चाहिँ विश्वले पनि यही अनुपातमा चाहिँ जुन अनुपातमा चाहिँ डिजिटल कपी राखेको छ र यसलाई चाहिँ ढड्डाको रूपमा पनि एउटा मूल किताबको रूपमा रेकर्ड राख्ने गरेको छ। खास गरेर जग्गाको रूपमा जहाँ जहाँ टाइटल सिस्टममा अपनाएका छन् ती मुलुकहरूले चाहिँ यो मूल चाहिँ अभिलेख चाहिँ राख्ने गरेका छन् र हाम्रो त्यही पद्धति चाहिँ हामीले अवलम्बन गर्यौँ।
भन्नाले विश्वको तुलनामा हामी के पछाडि छौँ भन्नुहुन्छ उहाँले?
अलिकता केही चाहिँ छौँ। किन छौँ भन्दा हामी टाइटलमा चाहिँ जान सकिरहेका छैनौँ। किन भन्दा हाम्रो समाज, हाम्रो परिस्थिति, हाम्रो पुरानो परम्परा, हाम्रो जग्गाको अभिलेख राख्ने चाहिँ जुन मैले अझ एउटा कुरा यहाँले भनिहाल्नु, एउटा कुरा जोडौँ। जस्तो हामीले जग्गा नापजाँच गर्दाखेरि हामीले यतिखेर चाहिँ फ्री नम्बरिङ सिस्टममा गर्छौँ, जनरल बाउन्ड्री सिस्टममा गर्छौँ, हामी फिक्स बाउन्ड्री सिस्टममा हामी जग्गा नापजाँच गरेको छैनौँ। हामी कित्तामा आधारित नापजाँच प्रणाली हो, कित्तामा आधारित नापजाँच प्रणाली भएर पनि हामी फिक्स बाउन्ड्री सिस्टममा छैनौँ। र अर्को कुरा, हामीले चाहिँ एडजुडिकेसन गर्दाखेरि चाहिँ जो जग्गा दिने उही व्यक्तिले देखाए अनुसारको चाहिँ जग्गा नापजाँच गर्छौँ। किनभने हाम्रो जग्गा नापजाँच चाहिँ 2019 दफा 6 के भन्छ भने व्यक्तिको भोग समेत हेरेर गर्छ भनेर जग्गाको चाहिँ हाम्रो श्रेष्ठता तयार गर्ने प्रणाली जुन छ त्यो प्रणाली चाहिँ मा चाहिँ जे व्यवस्था छ त्यो व्यवस्था अनुसार नापजाँच गर्दाखेरि कतिपय कुराहरूमा जस्तो हामी टाइटल सिस्टममा जानलाई अलिकता पूर्वाधारहरू खडा गर्नुपर्छ, कानुनी रूपमा पुनर्सफ गर्नुपर्छ, पब्लिकहरू त्यो अनुसार सचेत हुनु पर्यो, पब्लिकहरू सरकार त्यो अनुसार सक्षम हुनु पर्यो, त्यो भइ नसकेको हुनाले मात्रै टाइटलमा जान नसकेको।
हजुर, अब जग्गा प्रशासनकै कुरा गर्दाखेरि अब नाप जाँचका कुराहरू आए होइन, अब विभिन्न व्यक्तिहरूको नाममा, विभिन्न संस्थाको नाममा अथवा जग्गाको रजिस्ट्रेसनका कुराहरू, लिखतका कुराहरू छन् नि, हामीसँग नेपालमा भएका सबै जग्गाहरूको लिखत छ त अहिले रजिस्ट्रेसन? अब त्यो
यसो छ, मालपत कार्यालयले सुरुमा हामीले चाहिँ जुन मैले सुरुमा भने ढड्डाको कुरा यहाँले गर्नुभयो र ढड्डा चाहिँ जस्तो हामीले चाहिँ पहिला चाहिँ सुरुमा 1968 देशभरि नै तराईदेखि लिएर पहाडसम्मको सबैको लगत लिने काम गरियो, जसलाई हामीले 1968 भनिन्छ। 1968 लगतलाई हामीले 68 भनिन्छ र त्यसले चाहिँ सबै जग्गाको चाहिँ लगत ल्यायो, कहिले कुन जग्गा कमाएको छ भन्यो। त्यसपछि त्यो छुटफुट भएको लगत हामीले 1981 ल्यायो, त्यसलाई हामीले 1 रुपी भनिन्छ। र पहाड़को हकमा चाहिँ रही गरेर बिर्ता भन्ने दुईटा लगत हुन्थ्यो, रही गरेर लगातार चाहिँ हामी रहेनौँ भनेर अभिलेख राख्ने, त्यो लगत अहिले पनि हाम्रो मालपत कार्यालय दिल्ली रहेको अभिलेख शाखामा सुरक्षित छ। र जुन बेलामा मैले सुरुमा निवेदन गरेँ, साबिका माल कार्यालयहरू कर्मश मालपोत लागू हुँदै जाँदाखेरि ती मालपोतमा चाहिँ परिणत भए र मालपोतमा परिणत भइसकेपछि साबिका तालुकदार पहाड़को हकमा जिम्मल मुख्यालय र तराईको हकमा पटरुवा चौधरीले ती लगतहरू सम्बन्धी मालपत कार्यालयमा बुझाए, एकप्रति मालपत कार्यालयमा बुझाए, अर्को एकप्रति हाम्रो केन्द्रीय अभिलेखमा बुझाए। र त्यो केन्द्रीय अभिलेखमा अहिले पनि ती अदालतमा कुनै विवाद पर्यो र अन्तिममा विवाद पर्यो भनेदेखि अदालतले अहिले पनि हाम्रो माल कार्यालय मालपत कार्यालयलाई के चिठी लेख्छ भने त्यहाँको फल्लो किताबको साबिक लगत चाहिँ जे जस्तो अवस्थामा छ त्यही अवस्थामा पठाइदिने गरी त्यहाँको अक्षर, त्यहाँको शब्द पढी बाँची सुनाउन सक्ने दर्जाबीको व्यक्तिको हातमा यो लिखत पठाइदिनु होला भनेर हामी त्यहाँ अदालतले माग्ने चलन छ र त्यो रेकर्ड चाहिँ हामीले अहिले पनि सुरक्षित राख्छौँ। जग्गा नापजाँच भइसकेपछि त्यसको कुनै कारणले चाहिँ सात सिमानामा फरक पर्यो, अहिले मैले जुन भने जनरल बााउन्ड्री सिस्टम हो त्यो सिस्टममा चाहिँ फिक्स बााउन्ड्री सिस्टम नभएको हुनाले कहिलेकाहीँ अदालतले यो लगतहरू पनि हेरेर जग्गाको चाहिँ कसको जग्गा कुन हकवाला हो त भनेर अथवा कसको बोर्डर कहाँनिर हो त भनेर फिक्स गर्नको लागि ती लगत हेरिन्छ र त्यो लगत चाहिँ अहिले पनि हामी सुरक्षित राखेका
छौँ। हजुर, हामी कुराकानीको अन्तिम चरणमा पुगेका छौँ होइन, अब यो लिखत रजिस्ट्रेसन प्रारम्भ भएको 100 वर्ष पूरा भएको अवसरमा हामी यहाँसँग कुराकानी गर्दैछौँ र यो अवधिमा 100 वर्ष अवधिमा माल अड्डाले विभिन्न उतार चढाव गर्यो र धेरै विकासक्रमका दृष्टिकोणले हेर्ने भन्यो भने धेरै फड्को मारेका कुराहरू पनि यहाँले पनि भन्नुभयो होइन, यति हुँदाहुँदै पनि यसलाई सुधार गर्नुपर्ने केही कुराहरू छन् कि?
एकदम यहाँले भन्नु, सुधार त समय अनुकूल भइ नै हाल्छ होइन, तर हामीले चाहिँ खास गरेर सुधार गर्नुपर्ने कुरामा चाहिँ अहिले पछिल्लो समयमा एकदम बढी छौँ। जस्तो अब अहिले छोटोमा भनियो भने हामी जुन अनलाइन सिस्टम डिजिटल प्रणाली गर्छौँ यसलाई चाहिँ विश्वासिलो भर पर्दो र सबैको चाहिँ मैत्रीपूर्ण हुने खालको चाहिँ यसलाई चाहिँ बनाउन जरुरी छ र यो भयो भने र अर्को कुरा जनताको सम्पत्तिको रूपमा रहेको घर जग्गाको अभिलेख राख्ने अड्डा जनताको विश्वासिलो चाहिँ हुन जुन हामीले प्रयत्न गरेछौँ त्यसलाई चाहिँ सबैको सहयोग मिल्यो भने यसमा चाहिँ हामी सफल पक्कै पनि हुनेछौँ।
हुन्छ, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
हस् धन्यवाद, नमस्कार।
अहिले हामीले कुराकानी गर्यौं नेपालको जग्गा प्रशासन र लिखित रजिस्ट्रेशनको 100 वर्ष पुगेको अवसरमा तयार पारिएको विशेष संवाद कार्यक्रममा भूमि व्यवस्थापन तथा अभिलेख विभागका पूर्व निर्देशक तथा भूमि विज्ञ समर बहादुर सिंहसँग। यसै कुराकानी सँगसँगै आजको यो विशेष संवाद यही पूरा हुन्छ। प्राविधिक मित्र काशीराम आचार्यलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी विदा हुन्छु। नमस्ते।